अभिवादन मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमल सिन्हा साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालका विभिन्न ठाउँबाट मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। त्यसै गरी मानव अधिकार शिक्षा रेडियो कार्यक्रम संखुवा सभाको पाक्रीवास एफएमबाट आइतबार साँझ 6:30 र कास्कीको रेडियो राइट्स 105.3 MHz आइतबार बिहान 8:15 प्रसारण हुन्छ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np बाट पनि आइतबार बिहान 8:15 विश्वका जुनसुकै स्थानबाट पनि सुन्न सक्नुहुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी संसारका जुनसुकै स्थानमा पनि चाहेका बेला सुन्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड समेत गर्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा www.facebook.com/insecradio गरी नियमित जानकारी लिन तथा सोही पेजमा प्रतिक्रिया जनाउन समेत सक्नुहुन्छ। हाम्रो फेसबुक पेजमा गएर दिइएको लिंक मार्फत पनि मानव अधिकार शिक्षा रेडियो कार्यक्रम सुन्न सक्नुहुन्छ। संविधान सभाबाट 2072 साल असोज 3 गते संविधान जारी गर्दा मौलिक हकका कतिपय प्रावधानमा 3 वर्षभित्र कानून बनाएर लागू गरिनेछ भन्ने आशय प्रकट गरिएको छ। मौलिक हकमा यस्तो व्यवस्था राख्नु आश्चर्यजनक भनी अधिकार कर्मीहरूले टिप्पणी गर्दै आएका छन्। झन्डै 3 वर्ष हुनै लाग्यो संविधान जारी गरिएको मिति पनि, के कति प्रगति भयो त? आज हामीसँग हुनुहुन्छ नेपाल सरकारका कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेल, उहाँ पूर्व कानून मन्त्री पनि हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौ महान्यायाधिवक्ता खरेलसँग गरिएको कुराकानी।
कानून त पार्लियामेन्टले बनाउने हो, मसौदा गर्ने काम भनेर तपाईँले सोध्न खोज्नु भयो होला। नेपाल सरकारले केही समय अगाडि निर्णय गरेर महान्यायाधिवक्ताको नेतृत्वमा कानून सचिव, कानून आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयमा कानून हेर्ने सचिव, महान्यायाधिवक्ता कार्यालयको नयाँ महान्यायाधिवक्ता र केही विशेषज्ञ विशिष्ट श्रेणीबाट रिटायर हुनुभएको केही कानूनी मसौदासँग गाँसिएका केही विशेषज्ञ पूर्व सचिवहरूलाई राखेर एउटा 9 सदस्यीय समिति गठन गरेको छ र महान्यायाधिवक्ताको नेतृत्वमा गठन गरिएको त्यो समितिको काम भनेको सिर्फ मसौदालाई अगाडि बढाउने मात्रै हो र मसौदालाई सहजीकरण गर्ने हो। त्यसैले संविधान कानूनसँग गाँसिएका कानूनहरूको सम्बन्धमा मसौदा गर्न सहजीकरण गर्ने भनेर त्यसको नाम नै सहजीकरण समिति भनेर बनाइएको छ। बाँकी कानून सहजीकरण समितिले मसौदा गरेका ती कानूनहरू फेरि पनि सम्बन्धित मन्त्रालयमै जान्छन् र जुन जुन मन्त्रालयसँग गाँसिएका विषय छन् त्यो विषयमा जब हामीले छलफल ओपन गर्छौं त्यतिखेर सम्बन्धित मन्त्रालयको सचिव र सम्बन्धित मन्त्रालयको कानून हेर्ने अधिकृतलाई हामीले छलफलमा राख्ने गरेका हुन्छौं। उहाँलाई छलफलमा राखेर उहाँहरूका कुरा सुनेर त्यसैमा आधारित रहेर छलफल अगाडि बढ्दैछ र अहिलेसम्म हामीले करिब करिब 31 वटा विविध विषयहरूमाथि छलफल भएका छन्। नमुना कानूनको रूपमा जस्तो केही सार्वजनिक लिखित प्रमाणीकरण विधेयक भनेर त्यो गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी विधेयक, आकस्मिक कोष, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिकता सेवा सुविधा सम्बन्धमा विधेयक, प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न भनेको विधेयक, प्रदेश सहकारी ऐन, प्रदेश सार्वजनिक खरिद नियमावली, त्यस्तै प्रदेश सभाका पदाधिकारी सदस्यको पारिश्रमिकता सुविधा सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक, गाउँसभा तथा नगरसभाका सदस्यले पाउने सुविधा तथा सम्बन्धी विधेयक, जिल्ला सभा तथा जिल्ला समन्वय समितिका काम कार्यवाही सम्बन्धमा व्यवस्था गर्ने विधेयक, गाउँसभा तथा नगरसभा कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने विधेयक, प्रदेशसभा नियमावली, मुख्य न्यायाधिवक्ता काम कर्तव्य अधिकार तथा सेवा शर्त सम्बन्धी विधेयक लगायतका विधेयकहरू चाहिँ स्थानीय तहसँग गाँसिएको र प्रदेशसँग गाँसिएको, त्यसैगरी गाउँपालिका र नगरपालिका न्यायिक समितिको कार्यविधि सम्बन्धमा विधेयक, यी चाहिँ वास्तवमा प्रदेश र स्थानीय तहसँग गाँसिएका विधेयकहरू जो नमूना कानूनको रूपमा यहाँबाट छलफल गरियो, कानून मन्त्रालय पठाइयो, कानून मन्त्रालय त्यसमा स्ट्याम्प लगाएर सम्बन्धित प्रदेश र स्थानीय तहमा ती कानूनहरू बनाएर पठाएको छ। त्यो मसौदा मात्रै हो, सम्बन्धित तहले नै त्यसलाई आफ्नो प्रक्रिया बमोजिम नियम बमोजिम प्रवेश गराउने र पार्लियामेन्टमा प्रवेश गराएर आवश्यक संशोधन गरेर त्यसलाई पास गर्नुपर्यो।
यहाँले लामो समय चाहिँ कानुनी क्षेत्रमा बिताइसक्नु भएको छ, कानुन मन्त्रीको जिम्मेवारी पनि यहाँले पूरा गरिसक्नु भएको छ। यो कानुन बनाउन र कार्यान्वयन गर्न कुन चाहिँ पाटो बढी गाह्रो रहेछ र हामी नेपालमा अलिक चुकेको विषय चाहिँ कुन होला?
मुख्य कुरो कानुन निर्माणको कुराहरूमा हामी के कानुन हामीले निर्माण गर्न गइरहेका छौँ, त्यसको पछाडिको सैद्धान्तिक आधार के हो, त्यसको एउटा दार्शनिक पक्ष के हो, के को निम्ति हामीले गर्न खोज्दैछौँ त्यो कुरो होला। त्यो कुरा तय भइसकेपछि कानुन निर्माण गर्ने प्रक्रियामा जब त्यो अगाडि आउँछ, संसदभित्रकै आफैभित्रका जटिलताहरू पनि त्यहाँभित्र छन्, तर पनि लामो प्रक्रिया पार गरेर हामी त्यो कार्यक्रम किन गर्छौँ भन्दा प्रक्रियामा फेयरनेसको पनि जरुरत हुन्छ। प्रक्रियामा भएको फेयरनेसले कानुन निर्माण गर्ने तौर तरिकाहरूमा पनि कतिपय चिजहरू लामो होला तर त्यसलाई अलिकति राम्रो पनि बनाउँछ। त्यस पछाडि त्यसलाई कार्यान्वयन गर्ने कुराहरू चाहिँ अब कानुन त बन्छ, सरकारले संसदमै प्रस्तुत गर्छ या कहिले काहीँ प्राविधिक बिलको रूपमा संसदमा प्रस्तुत हुन्छन्, ती कानूनको रूपमा विभिन्न चरणबाट चाहिँ ती अगाडि बढ्छन्। एउटा कानून बनाउनको निम्ति हाम्रो संसदको परिपाटीबाट तपाईँले हेर्नु भने कुनैमा अलिकति कम स्टेप होला, कुनैमा अलिक बढी स्टेप होला, तर करिब करिब 18 बीस 21 स्टेपहरू हुन्छन् त्यहाँ। तपाईँले एकपटक कानून बनाइसके पछाडि त्यो कानूनमा कहाँ कहाँ चाहिँ चल्छ, त्यसले कहाँ कहाँ चलाउँछ भन्ने कुराको चेकलिस्ट तपाईँसँग हुन्छ कि हुँदैन, तपाईँलाई त्यसलाई हेर्नुहुन्छ कि हुन्न? उदाहरणको लागि 75 भदौ 1 सबै ठाउँहरू मुलुकनलाई विस्थापित गरेर मुलुकी फौजदारी संहिता, मुलुकी देवानी संहिता, मुलुकी फौजदारी संहिता कार्यविधि, मुलुकी देवानी संहिता कार्यविधि र सेन्टेन्सिङ ल भनेर हामी भन्छौँ, सजाय निदान सम्बन्धी ऐन, यी 5 ऐनहरू लागू हुँदैछन् भदौ 1। हामीले त्यसभित्र एउटा कन्सेप्ट अगाडि ल्याएका छौँ र त्यो बडो राम्रो छ, सुधारात्मक दण्ड प्रणाली अगाडि ल्याइएको छ, अहिले दुनियाँ विकसित भएको एउटा नवीनतम मान्यता पनि त्यो हो। त्यो मान्यताभित्रका केही चिजहरूलाई त्यहाँ पनि प्रस्तावको रूपमा राखिएको छ, यद्यपि राजपत्रमा सूचना प्रकाशन गरेपछि लागू हुने भनिएको छ त्यो बेग्लै कुरा हो, तर राजपत्रमा सूचना प्रकाशन नगर्ने उद्देश्यले त त्यो राखिएको त होइन। जस्तो उदाहरणको निम्ति 3 घटी कैद भएका मुद्दाहरू या धेरै ठूला सजाय भएका तर थोरै सजाय बाँकी रहेका मुद्दाहरू, यस्ता मुद्दाका कैदीबन्दीहरूलाई ओपन कारागारमा राख्ने भनिकन चाहिँ एउटा खुला कारागारको नीति अवलम्बन गरिएको छ। त्यस्तै नै खालको भन्नुहोस्, तर कारागार त कारागारै भनिन्छ त्यसलाई, तर त्यो कारागार भनेको ओपन जेलको रूपमा राखिएको छ, खुला कारागार भनिएको छ, त्यहाँ पुलिस पनि हुन्छ, सामान्य खालको चाहिँ घेराबारा पनि हुन्छ, कैदीबन्दीहरू बस्ने ठाउँ पनि हुन्छ, उनीहरूले त्यहाँ हाजिरी पनि गर्छन्। त्यहाँभित्र चाहिँ कुनै उद्योग धन्दा कल कारखाना राखिएको रहेछ भने त्यो उद्योग धन्दा कल कारखाना उनीहरू काम पनि गर्छन्, नजिकै कुनै उद्योग धन्दा कल कारखाना छन् भने ती नजिक रहेका कल कारखानाहरूसँग बगैदा उनीहरूलाई सम्झौता गरेर उनीहरूले पारिश्रमिक निर्धारण गरिदिएर उनीहरूसँग त्यो ठाउँमा काम गर्न पाउँछन्, उनीहरू त्यो ठाउँमा अर्निङै गर्छन् र आय आर्जनका कामहरू पनि गर्न पाउँछन्। त्यो एक खालको ओपन कारागार हो, मान्छेहरू दिनभरि काम गरेर आएर हाजिर भएर बस्छन्, मान्छेको दिमाग त जेलमै हुन्छ त्यहाँ पनि, किनभने उसले जेल मुक्त भइसकेको डकुमेन्ट उसलाई सरकारले दिएको हुँदैन, कारागारले दिएको हुँदैन, तर भौतिक रूपमा चाहिँ ऊ चाहिँ हिँडडुल गर्ने लगायतका कतिपय स्वतन्त्रताहरू उसले त्यहाँ उपभोग गर्न पाउँछ। जब यो ऐन 75 भदौ 1 लागू हुँदैछ, त्यो त बनिसक्नुपर्ने हो नि त। अनि हामीले बालबालिका पनि हामीले के परिभाषित गरेका छौँ भन्दा विगत कानूनले 16 मानेका थियो, अहिले 18 हामीले मानेका छौँ, अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि हामीले त्यसलाई पनि पूरा गर्नुपर्छ भनेर। बालबालिकालाई त जेलमा राख्न त पाइँदैन, बालबालिका सम्बन्धी ऐनले र हामीले गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले पनि हामीलाई त्यो कुरामा रोक्छ र हाम्रै कानूनले पनि त्यो लागू गर्दैन भन्ने बित्तिकै, जब 16 18 पुग्यो भन्ने बित्तिकै 16 र 18 बीचमा कति कैदीबन्दीहरू छन्, सबभन्दा भर्नरेबल ग्रुप हो यो, एज हो त्यो, र त्यस बेला चाहिँ त्यो उमेर समूहका निकै बालबालिकाहरू कैदीबन्दी छन्। म एक्ज्याक्ट फिगर त भन्न सक्दिनँ, तर मैले पाएको सूचनामा सरदर 2000 जति बालबालिकाहरू चाहिँ अहिले पनि कैदीबन्दीको रूपमा छन्। अनि यो ऐन लागू भएका भोलिपल्ट ती बालबालिकाहरूलाई कहाँ राख्छौँ हामी? ती बालबालिकाहरू हामीले कारागार राख्छौँ भने त्यो कारागार राख्न मिल्दैन भनेपछि उनीहरूको निम्ति चाहिँ त्यस्तै खालको सुधार गृह चाहिन्छ कि चाहिँदैन? त्यो तयारी गर्नुपर्छ कि पर्दैन भन्दा यसो हेर्दाखेरि कानुन कार्यान्वयनको सिलसिला हामी छौँ, त्यो ठाउँमा चाहिँ कतै न कतै ग्याप भएको देखियो कि यसैमा अगाडि हेर्दाखेरि छलफल गर्दा। कानुन कार्यान्वयनमा कहाँ जटिलता छ भन्दा एकसाथमा कुनै एउटा कानुनले के चिज लिएर आयो, त्यसले कहाँ कहाँ इम्प्याक्ट पार्छ, कहाँ कहाँ त्यसले खोतल्छ, कहाँ कहाँ घाउ लाउँछ, या कहाँ कहाँ हामीले चाहिँ निचोड्नु पर्छ या कुन कुन बन्दोबस्त गर्नुपर्छ भन्ने कुरालाई एक ठाउँमा राखेर हेर्ने कुरामा पनि केही समस्या भएका हुन् कि जसको कारणले गर्दाखेरि कानून कार्यान्वयनमा केही जटिलता आएका हुन् कि जस्तो देखिन्छ।
तपाईँको मतलब सरकारी पक्षबाट एकातिर मात्रै हेर्नु भने चारैतिर फर्केर हेर्नु पर्छ।
बिल्कुल, हामी जुन कानूनहरू बनाउँछौँ कुनै कानून बनिसक्दाखेरि त्यसले कुन कुन ठाउँमा इम्प्याक्ट पार्छ र हामीले कहाँ कहाँ चाहिँ सुधार गर्नुपर्छ त्यो कुराहरूमा गहिरो गरी हामीले हेरेनौँ भनेदेखि हेर्दै जाँदाखेर अनि भोलि गएर जता पनि भत्केको ठाउँ मात्रै भेट्ने खतरा हुन्छ। त्यसैले हामीले एकसाथमै सम्पूर्णतामा हेर्न सक्नुपर्छ र त्यसो गर्दाखेरि चाहिँ कानून कार्यान्वयन कमजोरी देखा पर्दैन।
एकातिर सरकार कारागारलाई सुधार गृह बनाउने अभियानमा छ, अर्कोतिर चाहिँ सबैजसो कारागारहरूमा क्षमताभन्दा बढी कैदीबन्दी भएको कारणले गर्दा व्यवस्थापनमा समस्या, रोगहरू भएको, खानेपानी चाहिँ शुद्धसँग खान नपाएको लगायतका समाचारहरू दिनौ जसो सार्वजनिक भइरहेका छन्। यहाँहरूले पनि बेला बेलामा अनुगमन गरिरहनु भएको छ महान्यायाधिवक्ताको कार्यालयबाट। यहाँहरूले पाउनु भएको के छ र सरकारलाई के सुझाव दिनुभएको छ?
हाम्रो यो संवैधानिक कानूनी दायित्वभित्र नै यी कतिपय चिजहरू हाम्रो पर्छन्। त्यस अन्तर्गत नै हामीले यो कुरालाई हेरेका छौँ र विगतमा पनि मभन्दा पूर्ववर्ती महानिदेवताहरूको रिपोर्टबाट पनि त्यो कुरा देखिन्छ र यो अफिसको रिपोर्टबाट पनि देखिन्छ र मैले अहिले गरिएका अनुगमनबाट पनि कतिपय ठाउँहरूमा देखिन्छ। ती कुराहरूलाई करेक्सन गर्नको निम्ति हामीले समयमै रिपोर्टमा लेख्ने मात्रै होइन कि पत्राचार गर्ने लगायतका कामहरू पनि हामीले गरेका छौँ र के कुराहरूमा सुधार पनि भएको छ। गर्व के गर्नुपर्छ भने तपाईँले हामी पनि बसेकै कारागार हो त्यो, हामी पनि बसेकै हिरासत हो तिनीहरू, मैले आफै बसेको हिरासत पनि आफैले निरीक्षण पनि गरेका छु। यद्यपि त्यो भवन अहिले त्यो भवनको रूपमा रहेन, अन्यत्र भयो। म आफै पनि कुनै बेलामा विद्यार्थी हुँदाखेर काठमाडौँको हनुमान ढोकाको हिरासतमा बसेका छु र म आफै महानिदेवक्ता भइसकेपछि मैले त्यो अहिले जानेर त्यो भवन छ त्यहाँको हिरासत हिजो अस्ति निरीक्षण गरेको छु। आधारभूत रूपले अन्तर चाहिँ आएको छ। कम्तीमा हिरासतभित्र कैदीबन्दीहरूलाई कुटपिट गर्ने त्यो खालको चलन या बयान गराउँदाखेरि उनीहरूलाई चाहिँ जबरजस्ती बयान गराउने त्यो चलन रहेनछ भन्ने कुरा म महानिदेवक्ता भएपछि मैले तीन चारवटा हिरासतहरू यहाँको बाँकेको पूर्वतिरका केही हिरासतहरू मैले हेरेको छु। बयान गराउँदाखेरि तपाईँहरूले बयान कहाँ गराउँछ भनेर पनि हामीले सोध्यौँ, किनभने सरकारी वकिल समक्ष बयान गराउनुपर्छ भन्ने आएको छ र हामीले अहिले काठमाडौँको सरकारी वकिल पनि सबैजना हामी संलग्न नै थियौँ त्यो हिरासत निरीक्षणमा। के एकाध कुराहरू त्यो आइसकेपछि हामीले काठमाडौँको सरकारी वकिलको चार पाँचजना समयलाई एक ठाउँमा राखेरै बयान गराउन सक्ने खालको कोठा छ, त्यो कोठालाई पुरै खाली गरेर त्यसलाई पुरै व्यवस्थित गरेर अहिले बयान गराउन सम्पूर्ण कामहरू हामीले त्यो ठाउँबाट थालेका छौँ। फुटपिटै हुन्छ कि हुँदैन, मानवसित व्यवहार हुन्छ कि हुँदैन, खाना दिइन्छ कि दिँदैन, पानी कस्तो छ, एक दुई ठाउँ पानीको पनि समस्या उहाँहरूले बताउनुभयो, अन्य सम्बन्धित अफिसरहरूले त्यसलाई क्लियर पनि गर्नुभयो, अलिकति महँगो भयो भन्ने कुरा पनि उठ्यो, यो हुनुहुँदैन भने हामीले तीको दिने हामीले कतिपय उहाँहरूलाई सुझाव र निर्देशन पनि दियौँ। मलाई के लाग्छ भने एउटा मान्छे हामी जस्तो खालको एउटा सामाजिक जीवन बिताइरहेका छौँ या घर परिवारमा हामी जस्तो खालको जीवन बिताइरहेका छौँ एकसरो ती खालका चिजहरू भेटिन्छन् त्यहाँनिर। त्यो एकदमै हिजो जस्तो अवस्था चाहिँ म देख्दिनँ र धेरै ठूलो परिवर्तन चाहिँ त्यहाँभित्र भएको छ। प्रहरी कर्मचारीहरू आफैले पनि मानवाधिकार के हो, मानवोचित व्यवहार भनेको के हो, कैदीबन्दीहरूलाई कस्तो खालको व्यवहार गर्नुपर्छ भन्ने मामलामा अलिकति उहाँहरूको व्यवहारदेखि सम्पूर्ण कुराहरूमा धेर थोर परिवर्तन भएको मैले देखेँ। म आफैलाई पनि हिजो आफैसँग तुलना गर्दाखेरि पनि त्यो कुरा त हेर्न सकिने भयो, आफ्नै जीवनसँग तुलना गर्ने हेर्ने मौका पनि मैले पाएँ। परिवर्तन भएका छन्, यद्यपि हामीले अपेक्षा अनुसारका कतिपय चिजहरू भएका होइनन् होला, त्यो कुराहरूलाई हामीले क्रमशः सुधार गर्दै जानुपर्छ।
अब अलिकति प्रसङ्ग बदलौं। सिद्धान्त त यो तीन तहकै सरकार गठन भइसकेपछि अथवा निर्वाचन सम्पन्न भइसकेपछि संक्रमणकाल अन्त्य भयो भनिएको छ, तर व्यवहार त संक्रमणकाल अब शुरू भयो जस्तो, एकातिर कानूनी जटिलता यी तीन तहका सरकारहरू बीचका र अर्कोतिर संक्रमणकालीन न्यायका लागि गठन गरिएका दुईवटा आयोगहरू जिउँदैछन् र तिनीहरू काम गर्दैछन्, मागमा तिनीहरूको कार्यकाल सकिँदैछ, तर काम केही पनि भएको छैन भनेर मानवाधिकार क्षेत्र र द्वन्द पीड़ितहरूको चर्को विरोध छ, यसलाई चाहिँ यहाँहरूले कसरी हेरिरहनु भएको छ?
संक्रमणकाल एउटा संविधान को अन्त सँगसँगै अर्को संविधान बन्ने सँगसँगै त्यो संविधानलाई कार्यान्वयन गर्ने सँगसँगै र खास गरिकन प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सकिसकेपछि एक ढंगले संक्रमणकाल सिद्धिएको छ। यद्यपि त्यो संक्रमणकाल सिद्धिसके पछाडि पनि नयाँ खालका परिस्थितिहरू आउँछन्, त्यसलाई ट्याकल गर्नको निम्ति नयाँ खालका कानूनहरू बन्ने प्रक्रिया जारी छ, त्यसैले संक्रमणकाल वैधानिक रूप र कानून रूपले सिद्धियो जस्तो देखिए पनि व्यवहार त तपाईँले भने जस्ता कतिपय चिजहरू अझै पनि बाँकी हुन सक्छन्। त्यो कुरालाई हामीले क्रमशः कानून निर्माण गर्दै गर्दै प्रक्रियालाई अगाडि बढाउँदै संविधानलाई कार्यान्वयन गर्दै कानूनलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ र त्यसो गर्दाखेरि मात्रै हामी ठाउँमा पुग्न सक्छौँ। अहिले हामी जसरी अगाडि बढेका छौँ संविधान निर्माण र कानून निर्माणकै मामिलामा पनि खास गरी कानून निर्माणको मामिलामा यो कुरालाई अलिकति अगाडि अझै बढाएर जान सक्ने हो भने हामीले एक ढङ्गले हामी एउटा ठाउँमा पुग्न सक्छौँ। जहाँसम्म यहाँले संक्रमणकाल न्यायको कुरा गरिरहनु भएको छ, 52 सालदेखि 63 सालसम्मको माओवादी द्वन्द्वको बीचको पिरियडलाई हामीले संक्रमणकाल भनेका छौँ एउटा ढंगले राजनीतिक रूपमा, र त्यो सँगसँगै त्यसलाई टुङ्गो लगाउनको निम्ति त्यसका संरचनाहरू हामीले खड़ा गरेका छौँ, आयोगहरू बनाएका छौँ। त्यो मुलुकको जीवनमा आएको एउटा घटना थियो र वास्तवमा त्यो मुलुकले जुन 10 वर्ष बिहोर्यो मुलुक विकास निर्माणदेखि लगायत राजनीति लगायत धेरै कुराहरूमा पछाडि पर्यो र विकास निर्माणका कुराहरूमा पनि पछाडि पर्यो र मुलुकले निकै ठूलो क्षति पनि बेहोर्न पर्यो। करिब करिब 15-16 हजार भन्ने गरिन्छ मानिसहरू मारिए द्वन्द्वको बेलामा, त्यो संख्या निकै ठूलो संख्या हो, निकै ठूलो क्षति हो मुलुकको निम्ति। राज्यले एउटा बेला संकल्प गर्यो त्यसपछि, अब हामीले यो कुरालाई चाहिँ शान्ति प्रक्रियाको माध्यमबाट टुङ्ग्याउनुपर्छ भनेर भन्यो। त्यसका कतिपय राजनीति संयन्त्रहरू शान्ति प्रक्रिया टुङ्गो लाउने सँगसँगै संविधान निर्माण भयो र राजनीति प्रक्रिया पनि एक ढङ्गले अगाडि बढ्यो र एक ढङ्गले भन्यो त्यो ढङ्ग त्यो पाटो टुङ्गो लाग्यो। माओवादी लडाकुहरूको समायोजन र व्यवस्थापन गर्ने कुराहरू पनि एक ढङ्गले त्यो टुङ्गो लाग्यो। तर संक्रमणकालीन न्यायसँग गाँसिएको अर्को एउटा विषयवस्तु, जो चाहिँ त्यसबेला जो मान्छेहरू पीड़ित भए घाइते हुन पुगे उनीहरूले न्याय पाउने कुरा, उनीहरूले परिपूर्ण पाउने कुरा, उनीहरूले क्षतिपूर्ति पाउने कुरा, उनीहरूलाई सम्मानजनक ढंगले व्यवहार गरिने कतिपय कुराहरू जो संक्रमणकालीन न्यायका समग्र पक्षहरूभित्र पर्छन् ती कुराहरू चाहिँ कम्प्लिट हुन सकेनन्। एक त आयोग पनि गठन गर्ने कुरा पनि निकै ढिलाइ भयो, आयोग नै समयमा गठन हुन सकेन। र आयोग जुन बेला गठन भयो, जुन कानून अन्तर्गत गठन भयो, त्यो कानून अन्तर्गत आयोगले कतिपय कामहरू उसले गर्न सकेन। अर्को आरोप चाहिँ आयोगै माथि पनि के छ भने, ल कानूनको कारणले गर्दा तिमीले काम गर्न सकेनौ, आफ्नो ठाउँमा छ, संशोधन भएन आफ्नो ठाउँमा छ, तर तिमीले कानूनै संशोधन नगरिकन गर्नुपर्ने कतिपय कामहरू थियो त्यो पनि तिमीले गर्न सकेनौ भन्ने पनि त्यो आरोप पनि पीड़ितहरूको छ। यद्यपि केही कामहरू हामीले अगाडि बढ़ाएका छौं भन्ने उहाँहरूको भनाइ छ र केही चिजहरू सानोतिनो मात्रामा अगाडि बढ़दै गरे पनि देखिन्छ, त्यसमा आम रूपमा सन्तुष्टि छैन होला, त्यो बेग्लै कुरा हो। अघिल्लो चोटि पनि हामी सरकारमा हुँदाखेरि हामीले यो संक्रमणकालीन न्यायलाई टुङ्गो लगाउनको निम्ति नै सर्वोच्च अदालतले यस बीचमा अनेकौं मुद्दाहरूको फैसलाहरू गरेको छ, आदेशहरू दिएको छ। यहीँभित्र पनि खास गरिकन आईएनजीओ एनजीओहरूले पनि विभिन्न ढंगले आफ्ना सुझावहरू दिएका छन्, अन्तर्राष्ट्रिय कम्युनिटीले पनि आफ्नो खालको सुझावहरू दिएका छन् र संक्रमणकालीन न्यायलाई यसरी टुङ्गो लगाउँदाखेरि उचित हुन्छ होला भन्ने विभिन्न मान्छेहरूका आफ्ना भनाइहरू पनि छन्। यसलाई पनि आत्मसात गर्दैन, खास गरी सर्वोच्च अदालतले केही मुद्दाहरूमा जब उसले प्रष्ट ढंगले नै बोल्यो त्यो बोलेको कुरालाई समय ध्यानमा राख्दै हामीले ऐन कानूनमा केही परिवर्तन गर्नुपर्छ भन्न खातिर नै हामीले केही कुराहरूमा संशोधनको तयारी विगतमा पनि गरेका थियौं र अहिले पनि केही कुराहरूमा हामीले संशोधन गर्नुपर्छ र संशोधन गरिरहँदाखेर गम्भीर प्रकृतिका मानवाधिकार उल्लङ्घनका घटनाहरूलाई हामीले यो चाहिँ यी मुद्दाहरू चाहिँ गम्भीर प्रकृतिका मुद्दा हुन् भन्न हामीले भनिदिनुपर्ने हुन्छ र सबै मुद्दाहरूलाई जुन ऐनमा जुन ढंगले राखिएको छ सबैलाई नै हामीले गम्भीर मानिदिने हो भनेदेखि ती कुनैमा पनि एमनेस्टी पनि हुन सक्दैन, कुनैमा मिलापत्र पनि हुन सक्दैन, कुनैमा सहमति निर्माण पनि हुन सक्दैन, अनि परिपूर्ण पनि हुन सक्दैन र धेरैजसो मुद्दाहरू चाहिँ मुद्दाकै रूपमा रहिराख्ने परिणाम चाहिँ केही पनि हात नलाग्ने स्थिति बन्न सक्छ।
अहिले तपाईँले सुन्नुभयो नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलसँग गरिएको कुराकानी। अब हामी प्रस्तुत गर्दैछौ मनोज गजरेलको प्रस्तुति मानवाधिकार नाट्य श्रृंखला धरती आकाश।
धरती हाम्रो घर आकाश हाम्रो छाना छाना मुनि बारबारी हामी सबै जना
आनन्दले बसेको छु होला नि, भर्खर चिया पकाएर आएको। ऊ आकृतिलाई भन्नुहोस् न,
देख्नुभयो केटाहरू कति अल्छी हुन्छन्?
त्यो त देखेकै हो नि, पहिलादेखि बुढाहरू जस्तो काम गर्न सक्छन् र के भएको होला यिनीहरूलाई, निकै पहाडै पुग्नु अरा जस्तो पो, यसले उसलाई अरा छ, यसले उसलाई अरा छ, झन् बुझ्यो झन् कठिन।
के काम हो दाजी, म गरिहाल्छु नि।
देखि ले नानी, त्यो असोज 2 गते कहिले पर्ने रहेछ? क्यालेन्डर हेर हेर नानी। ले हेर क्यालेन्डर हेर, भनेको यिनीहरू त हाँस्न पो थाले त। के तिमीहरूलाई मैले जोक सुनाइरहेको छु?
अनि कस्तो प्रश्न गर्नुभएको त, असोज 2 गते कहिले पर्छ रे?
ए बाबा, भन्नेले जानेन भने सिकाउनु पर्छ नि त, जान्नेले खिसी गरेर हाँस्नु पर्छ। असोज 2 गते आउनु कति बाँकी छ भनेर सोध्न खोजेको?
तन्नै छ दाजी, 3 महिना भन्दा बढी बाँकी छ।
अब 3 महिना जा हो टन्नै हो, त्यो त कम हो कम, झन् बुझ झन् कठिन।
के का लागि कम भएर दाजी?
कानुन बनाउनका लागि त्यो 3 महिनाको समय कम भयो भनेको।
कानुन बनाउन रे?
अनि
जहिले बनाए नि भएन र कानुन त?
कुरो अर्कै छ के मिरज बाबु, नेपालमा संविधान घोषणा भएको कहिले, थाहा छ कि छैन कसैलाई?
थाहा छ, असोज 3 गते। तर तपाईँले त असोज 2 गतेको कुरा गर्नुभयो नि त।
ए बाबा, पहिलो कुरो त सुन, कुरोको चुरै नबुझी बिचमा कबल हुन्न। अब आउने असोज 3 गते नेपालको गणतान्त्रिक संविधान घोषणा भएको 3 वर्ष पुग्छ, थाहा छ कि छैन?
त्यो त थाहा छ नि दाजी, तर तपाईँले 2 गते चाहिँ किन सोध्नु भयो त?
ओ भने असोज 2 गते नै तपाईँलाई किन चाहियो?
अब कुराकानीलाई यसो इन्ट्रेस्टिङ बनाउनु सस्पेन्स राखेको, अब सस्पेन्स खुलाउनु भन्दा पहिले मौलिक हकको बारेमा कुरा गर्नु पर्यो, कसैलाई थाहा छ?
सबैलाई थाहा छ दाजी, त्यति जाओ त। शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, उपभोक्ता अधिकार लगायत थुप्रै अधिकार संविधानमा मौलिक अधिकार भनिएको छ।
हो, अब मैले गर्न खोजेको कुरोको चुरो के हो भनेदेखि, संविधानमा मौलिक अधिकारको कुरो चाहिँ छ, तर धेरै जसो मौलिक अधिकारको व्याख्या गरिया छैन भन्न खोजेको।
ए अँ, त्यही त, संविधानमै व्याख्या भएन भने त्यसको अपव्याख्या पनि हुन सक्छ नि, होइन र दाजी?
एकदम ठिक कुरो गर्यौ तिमीले, मौलिक अधिकारका बारेमा संविधानमा के भनिएको रहेछ भन्दाखेरि, कानुनले तोके अनुसार हुने भनेर लेखिया रहेछ, झन् बुझ्यो झन् कठिन।
त्यसो भए कानुन हेर्नु पर्यो नि त?
कानुन बन्या भएन हेर्नु भयो, कानुन अनुसार गर्ने भने सब बन्या छैन, धेरै अधिकारको बारेमा कानुनै नबनेपछि झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन हुँदो रहेछ का?
त्यो त यस्तो छ नि दाजी,
कस्तो छ मेरो भाउ,
संविधान घोषणा भएको 3 वर्ष भित्रमा कानुन बनाएर मौलिक अधिकारहरूको ग्यारेन्टी गर्ने भनेकै छ नि।
संविधान घोषणा भएको 2 वर्ष र 9 महिना बितिसक्यो, अब कहिले बन्छ त कानुन?
हो, मैले प्रश्न गर्न खोजेको यही हो डब्ल्यू भाउ, अब चाहिँ नि यिनीहरू कुरो अड्किया छ, यदि मौलिक हकको ग्यारेन्टी गर्ने कानुन 3 वर्ष भित्रमा बनेन भने के हुन्छ भन्ने खतरा पनि छ, के हुन्छ भने त आकृति,
संविधान निर्माताहरूलाई लाज हुन्छ, अरू के हुन्छ?
लाज मात्र हुन्न का नानी, सरम र घिन पनि हुनुपर्छ। 3 वर्षमा कानुन बन्छ भने छ, 2 वर्ष र 9 महिना बितिसक्यो, झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
हो, एकदम सही हो, यो असोज 3 गते भित्रमा बनेन भने त सरम नै हुने रहेछ नि।
3 गते होइन, ढिलोमा 2 गतेसम्म बनिसक्नु पर्छ, कुरो बुझ्यो के?
ए दाजीलाई यो कारणले पो 2 गते चाहिएको रहेछ त?
त्यही त बाबु, अब मलाई मात्र होइन मिरज भाउ, देशलाई जनतालाई चाहिएको छ 2 गते, संविधानमै तोकिएको कुरा पुरा गर्न सकेन भने हेरि संविधानको कार्यान्वयन माथि नै प्रश्न चिन्ह उठ्छ कि उठ्दैन भन त डुब्ली?
किन नउठ्नु, हामीले नै कुरो उठाउन सुरु गरिसक्यौ।
यसो गरौँ, भोलि हाम्रो टोलमा सभासदको कार्यक्रम छ।
ए हो त नि, भोलि नै पाउँदैछ नि त तिया,
त्यहाँ पनि यो कुरा राख्नु पर्छ, कसो दाजी?
एकदम ठिक हो मेरो बाउ, संविधानमा लेखेको कामलाई नै टाइममा पुरा गर्न सकेन भने हेरी जनताले न संविधानलाई पत्याउँछ न संविधान बनाउनलाई पत्याउँछ। त्यसले गर्दा चाँडो भन्दा चाँडो
असोज दुई गते भन्दा अगाडि नै
हो मौलिक अधिकारको सम्बन्धमा जनपक्षीय कानून बन्नु पर्यो। होइन भने झन् बुझ्यो झन् कठिन, बुझ्यो बुझ्न कठिन।
अहिले तपाईँले सुन्नुभयो मानव अधिकार नाट्य श्रृङ्खला धरती आका।
जन्म जात स्वतन्त्रता मानिसको हक, हक भोग गर्नलाई किन मान्ने धक, किन मान्ने धक।
विश्वव्यापी घोषणा यो पहिलो धारा, आपसमा भाइ बन्धुको गरौँ व्यवहार, गरौँ व्यवहार।
भाषा धर्म जाति वर्ण मर्यादाको डोरी, समानताको हक एउटै छोरा हुनिया छोरी, कालो गोरो उच्च नीच भेदभाव किन, धारा दुई भन्छ झुट अधिकार लिन। हरेक मान्छे जन्मे पछि काँस पाउनु पर्छ, धारा तिन भन्छ न्यानो पास पाउनु पर्छ। इच्छा अनि आवश्यकता व्यक्ति पिछे भिन्न, व्यक्तिगत स्वतन्त्रता उसको खोज्नु हुन्न। घोषणाको तारा चारा सुनानी सोच, पशु जस्तै मानिसको कस्तो यो किन बेच, कस्तो यो किन बेच। पशुमा त हुने गर्छ दया अनि माया, समाजमा हुनुहुन्न जङ्गलको न्याय, समाजमा हुनुहुन्न जङ्गलको न्याय।
हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि विदा माग्छु। नमस्कार।